असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाई र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज बस्ती। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृङ्खलामा हामी त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र 5 गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। आजका दिनमा स्वतन्त्र विद्यार्थी युनियनको आवश्यकता कति छ, हिजो र आजमा स्वतन्त्र विद्यार्थी युनियनले उठाउनु पर्ने मुद्दाहरूका बीचमा कति समानता र कति फरक छ, स्वतन्त्र विद्यार्थी युनियनमाथि लाग्ने गरेको आरोपमाथि कति सत्यता छ, यी यावत विषयमा आजको श्रृङ्खला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ काठमाडौँ शिक्षा क्याम्पसका पूर्व सुबी सभापति एवं गण्डकी प्रदेशका सांसद माननीय दिल्लीराम सुवेदी। सुवेदीज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धेरै धेरै धन्यवाद रेडियो नेपाल सुनेर बसिरहनुभएका आदरणीय श्रोताहरू र कार्यक्रम प्रस्तुत अध्यक्ष।
तपाईँ एकजना पूर्व सुबी सभापति, आजका दिनमा स्वतन्त्र विद्यार्थी युनियनको आवश्यकता चाहिँ कति छ?
स्वतन्त्र विद्यार्थी युनियन नेपालको राजनीतिक इतिहास, खास गरी लोकतान्त्रिक आन्दोलनको इतिहास, शैक्षिक आन्दोलनको इतिहास र सामाजिक आन्दोलनको इतिहास, तीनवटै पाटोमा स्वतन्त्रताका अधिकारहरू दिलाउने अथवा राजनीतिक परिवर्तनका विषयमा पनि निर्णायक पहल कदमी लिन सफल भएको एउटा गौरवमय इतिहास बोकेको संस्था हो। यसले विद्यार्थीको हक हितको मात्रै कुरा नभएर नेपालमा जनमत संग्रह जस्तो पञ्चायत विरुद्धको आन्दोलनमा एउटा निर्णायक बिन्दुमा एउटा मानक आन्दोलनको मानक बिन्दु नै तयार गरेको संस्था पनि हो। यो लामो समयको अभ्यास र बीचबीचमा यो खण्डित हुँदै आउँदा हामीले नै निर्वाचन बेलैमा गर्न नसक्दाखेरि तपाईँले भन्नुभएको जस्तो स्वतन्त्र विद्यार्थीको आवश्यकता कति हो भनेर केही मानिसहरूले प्रश्न त गर्न थालेका छन्। तर स्वतन्त्र विद्यार्थी युनियनको स्वरूप अथवा प्रकृति, यसको तौर तरिकाका विषयमा प्रश्न गर्न सकिन्छ, तर यसको आवश्यकताका विषयमा प्रश्न उठ्नै पर्ने विषय चाहिँ होइन। यो आवश्यक छ किनभने यो शैक्षण संस्थाहरूभित्र त्यहाँका गतिविधिहरूका निमित्त आवश्यक छ, अर्को नयाँ पुस्तामा लोकतान्त्रिक चेतना प्रसार गर्नका निमित्त आवश्यक छ, र अर्को नयाँ पुस्तालाई नेतृत्व विकासको सम्भावना अभ्यास त्यो बाटोमा पनि छलफल के अरे आवश्यकता छ। संसारभरिका संस्थाहरूमा कुनै न कुनै स्वरूपको विद्यार्थी युनियन क्रियाशील नै छ नि, त्यो हिसाबले हामी कहाँ पनि त्यसको आवश्यकता माथि नै प्रश्न उठाउनु पर्ने बेला त आएको छैन। तर यसको प्रकृति, कार्यशैलीमा रूपान्तरणको भने समय भने ढिला हुन लागिसकेको छ।
सुवेदीजी, तपाईँ आफैले के भन्नुभयो भने पञ्चायत कालमा पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएको थियो भनेर भन्नुभयो, तर तपाईँ आफै एकजना विद्यार्थी संगठनको नेतृत्वमा बसेर काम गरेको एकजना नेता, पञ्चायत कालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव, लोकतन्त्र प्राप्तिपछि गणतन्त्रको स्थापनामा स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई निरन्तर हुन नसक्नुमा कहीँ कतै तपाईँहरू पनि त दोषी हो नि होइन?
यसमा एउटा सरकारवाला पक्षका रूपमा हाम्रो पनि भूमिका होला, तर त्योभन्दा बढी चाहिँ लोकतन्त्र प्राप्तिको आन्दोलनमा विद्यार्थीहरूको मोर्चालाई संघर्षमा आन्दोलनको बेला एकदम जुझारु बनाएर निकाल्ने, तर सत्ता परिवर्तन पछि त्यसमा सँगसँगै त्यसको सृजनात्मक गतिविधिमा नयाँ स्कुलिङ गर्ने अगाडि बढाउने कुरामा नेपालका राजनीतिक दलहरू र स्वयं हामी विद्यार्थी संगठनहरू पनि चुकेको हो। तर त्यसको मुख्य हिस्सा जोड चाहिँ फेरि पनि राजनीतिक दलहरू अथवा लोकतन्त्रका हामी नायक हौँ भन्ने पक्षहरूबाटै कहीँ त्रुटि भएको छ।
तपाईँ स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लड्दाको त्यो परिवेश सम्झ्यौ त कस्तो थियो?
2062 सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, 2060 सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लडेको हामीलाई त्यति बेला प्रतिबन्ध विरुद्धको आन्दोलन सड़कमा एकदम चर्को रूपमा ताप्ने क्रममा थियो। हामी कहिले सड़कमा हजारौं मानिसहरूको बीचमा हुन्थ्यौँ त कहिले 20-25 जना मात्र भएर मसाल जुलुस निकालिरहनु पर्ने अवस्था हुन्थ्यौँ। त्यति बेला एउटा राजनीतिक कुरामा गर्नुहुन्छ भने एउटा कजमा, एउटा बृहत्तर कजमा, कारणका निमित्त हामी लडिरहेका थियौँ। मिसन थियो लोकतन्त्र स्थापना, स्वतन्त्रताको अब जनताका अधिकारहरूलाई स्थापना गर्ने कुरा, त्यो एकदम मिसनमा थियो। अब एउटा प्रष्ट मिसन बोकेको बेला लागिरहँदाखेरिको त अर्कै जुस जागरको परिस्थिति हुन्थ्यो भने अर्को क्याम्पसहरूभित्र विश्वविद्यालयहरूभित्र पनि हामीले त्यति बेला वैचारिक विमर्शहरू बहसहरू गर्थ्यौँ। त्यसले गर्दाखेरि दुइटै पाटोमा राजनीतिक आन्दोलन प्राथमिकतामा त थियो, सँगैमा त्यो राजनीतिको का निमित्त चाहिने जुन सकारात्मक व्यक्तित्व, सकारात्मक मनोविज्ञान, सकारात्मक इमेजका निमित्त पनि हामीले सृजनशील कामहरू गर्ने कुरामा विद्यार्थी संगठनहरूका बीचमा प्रतिस्पर्धा रहन्थ्यो। जस्तो लोकतन्त्र कि मतलब बौद्धली व्यवस्था के अरे संवैधानिक राजतन्त्र सहितको बौद्धली व्यवस्था कि लोकतान्त्रिक गणतन्त्र भन्ने विषयमा जनमत संग्रह गरेको कुरा हामीले क्याम्पस क्याम्पसहरूमा अथवा अरू शिक्षामा पुनर्संरचनाको बहस चलाएको कुरा यी कुराहरू चाहिँ प्रतिस्पर्धाका आँखाबाट थिए। अब अहिले प्रतिस्पर्धा भन्दा बढी कता कता हामी त्यो सृजनात्मक प्रतिस्पर्धा हराउँदै गएको र त्यो कता कता अलिअलि यो निरन्तर अभ्यासहरू हुँदै नहुने भएको हुनाले पनि होला। यसलाई अब मिनी पार्लियामेन्ट होइन लघु संसदका रूपमा पनि स्वतन्त्र विद्यार्थी उनीहरूलाई व्याख्या गरिन्थ्यो। त्यो कता त अलमलहरू भएको देखिन्छ।
सोभिउकै आवश्यकताको कुरा अलिकति अगाडि तपाईँले यसमाथि प्रश्न नै उठाउनु पर्ने समय चाहिँ आइसकेको छैन भन्नुभयो। सोभिउको हिजोको र आजको आवश्यकता फरक चाहिँ होला नि होइन?
त्यसलाई मैले अगाडि पनि अलिकति इङ्गित गरेँ। यसको कार्यशैली र यसको अब यसको स्वरूपका विषयमा चाहिँ परिवर्तनहरू त भएका छन्। जस्तो हामीले लामो समय पहिला हामीले अभ्यास गर्दै गर्दा नै हाम्रा केही सिक्नुपर्ने पाठहरू थिए। जस्तो कि हामी स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा पुग्नका निमित्त 10औं वर्ष 15औं वर्ष 20औं वर्ष क्याम्पसहरूमा बस्ने अवस्था, विश्वविद्यालयमा बस्ने अवस्था थियो। त्यो अवस्था अब अहिले कम्तीमा विश्वविद्यालयले 28 वर्षको उमेर हदबन्दी लगाइसकेपछि कक्षा कोठामा पढ्दै गरेको अथवा भर्खरै पढेर फेरि एक लट भन्दा बढी धेरै भर्ना गर्न नपर्ने खालको विद्यार्थीमा नेतृत्व सायद आउने अवस्था बनेको छ। एउटा सकारा हामीले परिवर्तन गरेको एउटा स्वरूप छ। अर्को यसको स्वरूपलाई समावेशी बनाउनका निम्ति मिश्रित निर्वाचन प्रणालीलाई अवलम्बन गरिएको छ। यो एउटा अर्को सकारात्मक पाटो छ। अब हामीले यसका अलावा अब यसको भित्र काम गर्ने शैलीमा चाहिँ यसले एकाडेमिक कुराहरूमा, प्राज्ञिक कुराहरूमा, शैक्षिक सवालहरूमा, त्यहाँनिरको के अरे लाइब्रेरीको विषयमा अथवा त्यहाँ के विषयमा वर्कसप विद्यार्थीहरूलाई पुगिरहेको छैन, अन्तर बाहिरका अरू विश्वविद्यालयहरूसँग, अरू विश्वविद्यालयका युनियनहरूसँगको लर्निङ एक्सचेन्ज, सिकाइ सहकार्य, एक्सपोजर भिजिट होइन, अथवा ठुल्ठुला सेमिनारहरू आयोजना गरेको कुरामा विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियनले प्रतिस्पर्धा गरेको अथवा विद्यार्थी युनियनले केवल हेल्प डेस्क राखेर विद्यार्थीलाई आएर भर्नाका निमित्त अथवा ट्युसनका निमित्त अथवा नोटबुक उपलब्ध गराउने कुरा अथवा शिक्षक आउनुभयो भने तालाबन्दी गर्ने कुरा मात्रै होइन, यसले के अरे भिसी रेजिस्टर रजिस्ट्रार अथवा आफ्नो पार्टी निकट मानिसहरूको कोही भयो भएन भन्ने विषयले सिङ्गो त्यसको राजनीतिकै ठेक्का लिने गरिकन तालाबन्दी गर्ने, लफडा गर्ने जे चिजहरू भइरहेको छ यो नकारात्मक पाटो छ। यसलाई शिक्षालाई, शैक्षिक रूपान्तरलाई राजनीतिक एजेन्डा बनाउने कुरामा युनियनले काम गर्नुपर्ने, तर यहाँ राजनीतिकरण भन्दा बढी दलीयकरण गर्ने कुरामा यसको अभ्यास बढी भएको देखिन्छ। त्यसो भएको हुनाले हामीले यसको रूपान्तरणको पक्ष भनेको एकाडेमिक प्राज्ञिक गतिविधिहरू विश्वविद्यालयहरूभित्र क्याम्पसहरूभित्र वर्गेल्ती गर्नु पर्यो र बाहिर अरू अरू यसको स्वरूप अरू सृजनात्मक क्रियाकलापहरूमा यसको प्रतिस्पर्धा गर्नु पर्यो। त्यो बाटो जाने गरिकन यसले हामीले यो कामहरू गर्छौँ भन्ने प्रतिबद्धताका साथ, जस्तो दलीय भागभण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिको विरोधमा स्वतन्त्र विद्यार्थी युनियनहरूले शान्तिपूर्ण सृजनात्मक आन्दोलनहरू गर्न सक्छन्, यसको वैचारिक पाटोका विषयमा कुराहरू गर्न सकिन्छ। त्रिभुवन विश्वविद्यालय यस्तो 50औं वर्ष भएको संस्थाको आजको हामीले यस्तो रुग्ण अवस्था कसरी बनेको छ, प्रदेश संरचनाहरू जस्तो बनेका छन्, अब नयाँ पुस्तकबाट हामीले खोजिरहेको कुरा चाहिँ प्रदेशलाई विश्वविद्यालय स्थापना गर्ने अधिकार छ, तर अब नयाँ बन्दै गरेका विश्वविद्यालयहरूको कार्यक्षेत्र के हुने, कि नेपालमा विश्वविद्यालयहरूको आवश्यकताको संख्या कति हो, कुन विषयमा के गर्ने हो, यस विषयमा प्राज्ञिक छलफलहरू, यो सबै चिजहरू गराउने कुरामा विश्वविद्यालयलाई लिड गर्ने, त्यहाँको प्राज्ञिक छलफललाई घचघचाउने र सहकार्य गर्ने कुरामा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वले गर्न सक्ने गरी, स्वतन्त्र विद्यार्थी युनियनले त्यो बाटो जान सक्ने गरी काम अगाडि बढाउने बाटोमा हामीले सोच्नुपर्छ र योभन्दा अरू वृहत्तर सामाजिक शैक्षिक आन्दोलनको कुरामा पनि हामी लाग्नुपर्छ। केवल राजनीतिक कुराकानीहरू गरे मात्र गरेर अब स्वतन्त्र विद्यार्थी युनियनको ऊज, यसको गरिमा, यसको अनुहार उज्यालो।
तपाईँले हिजो स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गरिरहँदा स्वतन्त्र विद्यार्थी युनियनमाथि भरोसा चाहिँ कति थियो?
त्यति बेला खास मैले अगाडि पनि अलिकति जोडेँ, जनआन्दोलनको पृष्ठभूमिमा भएको हुनाले एउटा मिसन राजनैतिक परिवर्तनका निमित्त हामी केन्द्रित भएर चलिरहेका थियौँ। त्यो भएको हुनाले मुख्यतया तत्कालीन राजनैतिक अवस्थाको परिवर्तनका पक्षमा आम जनताको अपेक्षा पनि थियो र यिनीहरूले केही गर्छन् भन्ने एउटा विद्यार्थी पनि परिवर्तनका पक्षमा रहेका हुनाले धारणा थियो, र अर्को पाटोमा हामीले शैक्षिक र सामाजिक आन्दोलनको पाटोमा केही रचनात्मक कामहरू गर्थ्यौँ, त्यसको कारणले भरोसा थियो। जस्तो कि म शिक्षा क्याम्पसको सभापति हुँदै गर्दा शैक्षिक क्षेत्रमा हामीले जस्तो तत्कालीन समयका शिक्षाका समस्या मुद्दाहरू के छन्, विद्यालय शिक्षकका के छन्, विश्वविद्यालयका के छन् भने त समाजमा रहेका विभिन्न विज्ञहरू सरकारवालाहरूको हामीले त्यो भिजिटिङ लेक्चर गेस्ट लेक्चरको छलफलहरूको वर्कसपहरूको आयोजना गर्थ्यौँ। त्यति नै गर्दाखेरिमा पनि एउटा नयाँ भरोसाको सन्देश आएको जस्तो हामीले त्यति बेला महसुस गर्थ्यौँ, होइन? त्यो अवस्था थियो। अब अहिले चाहिँ पनि त्यस्तै खालले फरक ढङ्गबाट हामीले केही न केही गतिविधिहरू गरेर हाम्रो मुभमेन्टलाई जीवन्त राख्नुपर्छ, यसलाई समय सापेक्ष बनाउनुपर्छ भन्ने कुरा हो।
स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी सङ्गठनमाथि अहिले कहीँ न कहीँ कुनै न कुनै रूपमा शङ्का उपशङ्का पनि गरिन्छ, होइन? यसको कारण चाहिँ के हो?
अहिले खास गरी हामी सामयिक ढङ्गबाट विद्यार्थी आन्दोलन रूपान्तरण हुन सकेन, जस्तो कि म तपाईँलाई भन्छु, यो राजनीतिक नाममा तालाबन्दी, ढुङ्गामुढा अथवा बन्द हडताल लगायतका जे जे चिजहरू हामीले गरिरहेका छौँ, यसका नकारात्मक पाटोहरू धेरै हाइलाइटेड भए। यसो सकारात्मक पाटोमा हामीले सकारात्मक काम पनि धेरै यथेष्ट गर्न सकिरहेका छैनौँ, त्यो एउटा विडम्बनाको कुरा छ। त्यो हामीले त्यस कारण रूपान्तरणको कुरा मैले गरिरहेको यहाँनिर यो हो कि हामीले कार्यशैली बदल्नुपर्छ। अब एजेन्डा हिजो राजनीतिमा परिवर्तन, अब मुलुकको शैक्षिक अवस्थामा रूपान्तरण भन्ने नारा हामीले अघिल्लो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अगाडि सारेका थियौँ, होइन? यो यसै गरिकन नयाँ शैलीले अगाडि जानुपर्छ र त्यो सम्बन्धित कक्षा कोठाका मुद्दाहरूमा विद्यार्थी सङ्गठन बोल्न सक्नुपर्छ। कक्षा कोठाका मुद्दाहरू, शिक्षालयका मुद्दाहरूमा हामी बोल्न सक्यौँ भने मात्रै यसका प्रतिको सकारात्मकता आउँछ र हामीले सामाजिक आन्दोलन र शैक्षिक आन्दोलन गरेर, जस्तो विद्यार्थी सङ्गठनहरूले छुवाछुत विरुद्धको आन्दोलनलाई किन अगाडि नबढाउने, दाजु प्रथा विरुद्धको आन्दोलनलाई जागरण अभियान बनाएर गाउँ बस्तीहरूमा इन्टर्नसिपको रूपमा विद्यार्थी सङ्गठनमा स्वतन्त्र विद्यार्थीको टिम फिल्ड लिसनमा समाजमा किन नजाने, होइन? र छाउपडी विरुद्धको अभियानमा किन नजाने, भ्रष्टाचार विरुद्धको आन्दोलन र अभियानको पुरै लिड विद्यार्थी आन्दोलनले नयाँ पुस्ताले किन नगर्ने, होइन? यो पाटोबाट हामीले विषयलाई हेर्नुपर्छ र त्यो हेर्न सकेनौँ भने हामीमाथि थप प्रश्नहरू उठि नै रहन्छ।
सुवेदीज्यू, स्वतन्त्र विद्यार्थी युनियनका नाममा आर्थिक अनियमितता हुन्छ भन्ने एक प्रकारको जुन आरोप स्वतन्त्र विद्यार्थी युनियन र त्यसको नेतृत्व गर्ने मान्छेहरूमाथि लागिरहन्छ, यसमा सत्यता चाहिँ कति छ?
यसमा आंशिक सत्यता छ, किनभने यसको पहिला पिरियडहरूमा कहिले भवन निर्माणको टेन्डर, ठेक्का, अरू विभिन्न गतिविधिहरूमा त्यसको व्यवस्थापकीय पाटोमा पनि युनियनहरू आबद्ध भएको देखिन्छ, है? आफै स्वयं आबद्ध हुने भन्दा पनि उहाँहरूले कुनै न कुनै थर्ड पार्टीलाई लगाएर बिचौलियाको काम गरेको जस्तो देखिन्छ। तर अब अहिले त त्यस्तो कुनै खालको सम्भावना छैन, धेरै विधि पद्धतिहरूमा गएको छ, जहाँसम्म स्वतन्त्र विद्यार्थी युनियनले खर्च गर्ने आफ्नो दायित्वभित्र आउने विद्यार्थी कल्याण कोषको जुन एकदम लिमिटेड शुल्क हो त्यसको खर्चको कुरामा पनि अडिट गरेर लेखा परीक्षण गरेर बुझाउने परिस्थिति चाहिँ यो अवस्था चाहिँ अनिवार्य बनाउनुपर्छ। यो पनि विश्वविद्यालयको विद्यार्थी कल्याण शाखा सहितको बसेर यसलाई अनिवार्य हामीले गर्न सक्यौँ भने यसले हामीलाई सकारात्मकता दिन्छ। जस्तो हाम्रो पालोमा हामीले सम्पूर्ण हिसाबतिर सार्वजनिक गरेर सार्वजनिक सुनवाई गरेर विदा भएका थियौँ, त्यस्ता अभ्यासहरूले यसको सकारात्मकता झल्किन्छ र यसले पोजिटिभ वातावरण बन्छ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आजका दिनमा कुनै न कुनै रूपमा राजनीतिक दलसँग आबद्ध भएका विद्यार्थी सङ्गठनहरूको बीचमा हुने गर्दछ। त्यो विद्यार्थी सङ्गठनहरूले क्याम्पसमा उम्मेद्वार दिँदै गर्दा त्यो उम्मेद्वार दिँदाखेरि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
पहिलो कुरा, त्यो विद्यार्थीका मुद्दाहरूसँग त्यो कति धेरै जोडिएको छ, त्यो शिक्षण संस्थाको विषयमा उसको कति धेरै उसको चासो छ, पहिलो कुरा त्यो नै हो। र दोस्रो कुरा, आफै पनि एकाडेमिक अभ्यासहरू गर्ने, विद्यार्थी आन्दोलनको इतिहास पनि बुझेको र आउने बाटो, आगामी बाटो पनि उसले निर्दिष्ट गर्न सक्ने खालको व्यक्तित्व हेर्नुपर्छ। यसको अब चुनावको बेला पपुलारिटी कति छ, जनमत कति छ भन्ने कुरा नै निर्णायक रहन्छ। त्यो सँगसँगै उसको वैचारिक र सृजनात्मक पाटो के छ भन्ने कुरा पनि हेऱ्यौँ भने त्यसले सिङ्गो आन्दोलनलाई कन्ट्रिब्युसन योगदान गर्छ भन्ने मलाई लाग्छ।
विद्यार्थी सङ्गठन र विद्यार्थी नेताहरूप्रति जुन प्रकारको हेराइ छ, त्यो हेराइ कुनै न कुनै रूपमा त्यो हेराइमा अलिकति फरक ढङ्गले हेर्ने गरिन्छ। हेराइमा परिवर्तन गर्नका निम्ति स्वयं विद्यार्थी नेताहरूले आफूलाई परिवर्तन गर्नका निम्ति गर्नुपर्ने कुराहरू के हुन्?
विद्यार्थी राजनीति वैचारिक हुनु पर्यो, सृजनात्मक हुनु पर्यो। अब तालाबन्दी, ढुङ्गामुढा, यो पुरानो चिजबाट अबको आन्दोलन अगाडि बढ्न सक्दैन, सबैभन्दा ठुलो लागेको आक्षेप हो। अर्को सोल्युसन ओरिएन्टेड, प्रब्लम त जसले पनि देखाउँछ, समस्याहरू देखाउने कुरा मात्र होइन, समस्याको विश्लेषण त जसले पनि गरिदिन्छ, नेतृत्व भनेको त्यसको समाधान दिने कुराका पर्सि पनि रहनुपर्छ। र अर्को, हामी विद्यार्थी आन्दोलन चाहिँ खास गरिकन विद्यार्थी नेतृत्व चाहिँ हामी यो पार्टीसँग वैचारिक आबद्धता त कहीँ न कहीँ होला, तर मूलभूत रूपमा पार्टीको एकदमै धेरै निर्देशनमा मात्रै चल्ने भन्दा पनि विद्यार्थीका एजेन्डाहरूलाई प्राथमिकतामा राख्ने होइन, पार्टीको राजनीतिमा प्रवेश गरेपछि धेरै पार्टीको कुराहरूबाट डोमिनेन्ट रोल होला राजनीतिक विषय, अब अहिले चाहिँ शैक्षिक र सामाजिक मुद्दाका विषय धेरै उठाउने त्यसमा काम गर्ने होइन, जस्तो यो एउटा युनियनले गाउँको दूरदराजको कुनै सामुदायिक विद्यालयको रूपान्तरणका निमित्त विद्यार्थीहरूले 10 रुपियाँ 5 रुपियाँ उठाएर अथवा अरू कुनैसँग सहकार्य गरेर एउटा लाइब्रेरी स्थापना गर्ने कुरा अथवा 10 दिन 15 दिन त्यो विद्यालयमा गएर मतलब त्यो विद्यालयको सुधारका निमित्त केही कामहरू योगदानहरू गर्ने कुरा बन्न सक्यो भने त त्यसले राम्रो इमेज दिन्छ नि होइन।
स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गरेको व्यक्ति भोलिको दिनमा यो देशको नेतृत्व गर्नका लागि त्यसको आधार निर्माणमा यसले टेवा पुर्याउँछ कि पुर्याउँदैन?
मुलुकको नेतृत्वहरू नै यसैबाट हामी यसैमा नै नेतृत्वको आधार खास गरेर राजनीतिक पार्टीको नेतृत्वहरू त हामी विद्यार्थी आन्दोलनको पृष्ठभूमिबाटै त उत्पादन गरिरहेका छौँ। यो कुरा भएको हुनाले भोलि पनि म ठुलो यहाँको ट्रेड युनियन आन्दोलन किसान आन्दोलन अरू ठुला आन्दोलनहरू अरू धेरै बलिया नबनिसकेको अवस्था त्यो आन्दोलनबाट नेतृत्वहरू आउने भन्दा पनि केन्द्रीय स्तरमा सम्पर्क सम्बन्ध राष्ट्रव्यापी सञ्जाल बनेको नेतृत्व त विद्यार्थी आन्दोलनबाट नै आइरहेको छ। त्यसकारण विषयवस्तुप्रतिको ज्ञान राख्ने कुरामा पनि विषयवस्तु त हामी कहाँ एउटा समस्या छ क्या, विषयवस्तुको कुरा त अलिकति विज्ञहरूले अरूहरूले भनिहाल्छन् नि, नेताले किन पढ्नु पर्यो, नेताले किन जान्नु पर्यो भन्ने भएको छ। हामीभन्दा हाम्रा राजनीति आन्दोलनका संस्थापक नेताहरू हेर्नुहोस् त, बिपी कोइरालाको हेर्नुहोस् त, बिपी कोइरालाले लेख्नुभएको साहित्य राजनीति दर्शन उहाँले अगाडि सार्नुभएको विचार अथवा कम्युनिस्ट आन्दोलनकै कुरा गरौँ न, कुशलहरूले राख्नुभएको अथवा मदन भण्डारीले राख्नुभएको विचारका विषयमा पनि त के नेतृत्वले त्यसको ठोस विश्लेषण परिस्थितिको अगाडि राख्ने समाजलाई मार्गदर्शन दिने काम गर्नु भएको थिएन र अरू थुप्रै नेताहरूले मार्गदर्शन दिने काम गर्नुभएको थिएन र यो पाटोमा हामी कमजोर भनेका छौँ। त्यस कारण अध्ययनशीलताको पाटो पनि अर्को विद्यार्थी राजनीतिमा लाग्ने प्रत्येक व्यक्तिले राख्नुपर्ने प्राथमिकताको विषय हो भन्ने मलाई लाग्छ।
स्वतन्त्र विद्यार्थी युनियनमा जाँदै गर्दा विद्यार्थी संगठनहरूले आफूले बनाउने घोषणा पत्रहरूमा समेट्नुपर्ने कुराहरू के हो?
थुप्रै नीति तथा कार्यक्रमका त थुप्रै लिस्टहरू बन्न सक्छन्, तर मूलभूत सैद्धान्तिक पाटोमा चाहिँ विचार संगठनको कार्यशैली र नेतृत्व तिनवटै आयाममा विचार संगठन र नेतृत्व तिनवटै आयाममा रूपान्तरण जरुरी छ र त्यसको केन्द्रमा चाहिँ कक्षकोठा विद्यालय के अरे शिक्षालय र त्यहाँका विद्यार्थीहरू रहनुपर्छ र म 2 वर्ष स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा बस्दै गर्दा मैले विचारको पाटोमा यो कुराहरू नैतिक मूल्य मान्यताको पाटोमा यो चिजहरूमा रूपान्तरण गर्छु अथवा यति मेरा न्यूनतम चिजहरू हुन् यसमा म सम्झौता गर्दिनँ, संगठनको पाटोमा यसरी वृहत्तर विद्यार्थी शक्तिको परिचालनको विषयमा मेरो यो कार्यक्रम हो जसले वृहत्तर परिचालनको कुरा त्यसले योगदान गर्नुपर्छ, तेस्रो नेतृत्व क्षमता विकास गर्ने कुरामा आफ्नो मात्र होइन प्रत्येक विद्यार्थीको कुनै न कुनै विषयको नेतृत्व विकास गर्ने कुरामा सानो भए पनि योगदान युनियनले स्वतन्त्र विद्यार्थी युनियनले गर्छ भन्ने कुरा यो तिनवटै आयाममा हामीले सृजनात्मकताको कोणबाट इनोभेसन्सको कोणबाट हामीले सोच्नुपर्छ र त्यसको केन्द्र चाहिँ शिक्षण संस्था र विद्यार्थीहरू बन्नुपर्छ भन्ने मलाई लाग्छ।
जसरी पछिल्लो पुस्तामा राजनीतिप्रतिको जुन वितृष्णा जागिरहेको छ, स्वतन्त्र विद्यार्थी युनियनको चुनावले त्यो वितृष्णालाई कम गर्न मद्दत गर्छ?
यो राजनीतिक विचार निर्माण गर्ने र नेतृत्व पनि विकास गर्ने थलो बनेको हुनाले अब निश्चय नै गर्छ, त्यसले हामीले त्यहाँ गएर बाहिर बसेर सामाजिक सञ्जालमा विषयहरू उठाउने मात्र होइन कि अब यो हामीले साथै मौका पाउँदाखेरि केही न केही गर्न सक्छौँ भन्ने कुरा गर्ने प्लेटफर्म पनि भएको हुन यसले निश्चय नै यसलाई त हामी इन्टरभेन गर्नुपर्छ, पोखरीमा फोहोर छ भनेर मात्र छोडेर हुन्न, फोहोर सफा गर्न हात हाल्नुपर्छ भन्ने कुरा सन्देश त गइ नै हाल्छ नि।
समय उपलब्ध गराइदिनु भयो समय र संवादका निम्ति रेडियो नेपालका कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
धेरै धेरै धन्यवाद रेडियो नेपाल सुनेर बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरू र यो परिवार शैक्षिक बहसमा सिङ्गो परिवारलाई म हृदयदेखि हार्दिक आभार र धन्यवाद प्रकट गर्न चाहन्छु।
आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म हामीसँग सम्पर्कमा हुनुहुन्थ्यो काठमाडौँ शिक्षा क्याम्पसका पूर्व सुबी सभापति एवं गण्डकी प्रदेशका सांसद माननीय दिल्लीराम सुवेदी। अर्को हप्ता अर्को श्रृङ्खलाका साथ उपस्थित हुने वाचा गर्दै आजलाई कार्यक्रम शैक्षिक बहसबाट म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति अभ्यास र प्राप्ति
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्यवस्तु सिकाएर प्राध्यापन कला
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस
प्रत्येक मङ्गलबार
बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।